بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے قزاقستان کے شہر آلماتی میں ایران اور گروپ 5+1 کے درمیان مذاکرات۔ مذاکرات میں کیا ہوا، ایران کا موقف کیا تھا اور مغرب نے کا موقف اپنایا، یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ لیکن یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
اسلامی جمہوریہ ایران اور گروپ 5+1 کے مذاکرات ہفتے کے روز اختتام پذیر ہوئے۔ قزاقستان کے شہر الماتی کے ریکسس ہوٹل میں جمعہ 5 اپریل سے شروع ہونے والے مذاکرات میں بڑی سنجیدگی اور گہرائی کے ساتھ متعلقہ امور پر تبادلہ خیال ہوا اور فریقین نے تفصیل کے ساتھ اپنا اپنا موقف پیش کیا۔ مذاکرات ختم ہونے کے بعد ایرانی وفد کے سربراہ ڈاکٹر سعید جلیلی نے نامہ نگاروں سے گفتگو میں یورینیم کی افزودگی سمیت پرامن مقاصد کے لیے ایٹمی سرگرمیوں کے ایران کے مسلمہ حق پر زور دیا۔ انہوں نے بتایا کہ مذاکرات کی میز پر ایران نے گروپ 5+1 کے سامنے فریقین کے اعتماد کی بحالی کے لیے جامع تجویز پیش کی ہے، جو ماسکو میں ایران کی جانب سے پیش کیے جانے والے پیکج کا ترمیم شدہ ورژن ہے، اور نئے پیکج میں ترکی کے شہر استانبول میں فریقین کے درمیان ماہرین کی سطح پر مارچ مہینے میں انجام پانے والے 12 گھنٹے کے مذاکرات کے نتائج اور گروپ 5+1 کی طرف سے ایران کو پیش کی جانے والی تجاویز کو بھی ملحوظ رکھا گیا ہے۔ ڈاکٹر سعید جلیلی نے کہا کہ مغرب ایران کے ایٹمی حقوق کو تسلیم کرے اور ایران کے خلاف معاندانہ رویہ ترک کر دے تو مسائل کے حل میں کافی مدد مل سکتی ہے۔ مذاکرات کے سارے سیشن پورے ہو جانے کے بعد یورپی یونین کے خارجہ پالیسی کے سربراہ اور گروپ 5+1 کی طرف سے چیف ایٹمی مذاکرات کار کیتھرین ایشٹن نے ڈاکٹر سعید جلیلی سے ملاقات کی اور کہا کہ ایران کی جانب سے پیش کیے جانے والے پیکج کا جائزہ لینے کے بعد وہ مذاکرات کے عمل کو آگے بڑھانے کے طریقہ کار کے بارے میں ڈاکٹر سعید جلیلی کو مطلع کریں گی۔ کیتھرین ایشٹن نے بھی مذاکرات مکمل ہو جانے کے بعد نامہ نگاروں سے گفتگو میں کہا کہ دونوں فریقوں کے موقف میں فاصلہ موجود ہے۔ دوسری طرف سلامتی کونسل کے 5 مستقل ارکان اور جرمنی پر استوار گروپ 5+1 کے وفود نے مذاکرات کے بارے میں الگ الگ تاثرات دیے ہیں۔ روس نے مذاکرات کو بہت اہم قرار دیا۔ روسی وفد کی قیادت کرنے والے سرگئی ریابکوف نے مذاکرات کو آگے کے سمتی قدم قرار دیا۔ انہوں نے کہا کہ بے شک کوئی معاہدہ نہیں ہو سکا لیکن پیش رفت حاصل ہوئی ہے۔ مجموعی طور پر دیکھا جائے تو علماتی مذاکرات کو دونوں ہی فریقوں نے ناکام قرار نہیں دیا ہے۔ اس کا مطلب یہ ہے کہ دونوں طرف سے ایسی تجاویز سامنے آئی ہیں جو جوہری مذاکرات کو جاری رکھنے کے تعلق سے سازگار محسوس ہوتی ہیں، اور دونوں ہی فریق الماتی مذاکرات کو مثبت تاہم کند روی کے ساتھ انجام پانے والی پیش رفت مانتے ہیں۔ البتہ یہ مذاکرات کار پہلے بھی کہہ چکے ہیں کہ برسوں پرانے اس مسئلے کے ایک بارگی حل ہو جانے کی امید نہیں ہے۔ دراصل مغربی میڈیا کا رول بھی بڑا دلچسپ ہے۔ میڈیا نے مذاکرات شروع ہونے سے قبل یہ تاثر دینے کی کوشش کی کہ گروپ 5+1 نے اپنی تجویز پیش کر دی ہے اور گفتگو بھی ہو چکی ہے اور اب ایران کو ٹھوس جوابی اقدامات انجام دینے ہیں، گویا اگر مذاکرات میں پیش رفت نہ ہو تو اس کے لیے قصوروار ایران ہوگا۔ مذاکرات کے دوران بھی مغربی میڈیا نے یہ خبریں دیں کہ ایران نے گویا ایسی کوئی تجویز پیش کر دی ہے جو سمجھ میں آنے والی نہیں بلکہ بڑی عجیب و غریب ہے۔ مذاکرات ختم ہو جانے کے بعد میڈیا نے یہ تاثر دینے کی کوشش کی کہ مذاکرات پوری طرح ناکام ہو گئے۔ مغربی ملکوں کی سب سے بڑی مشکل یہ ہے کہ وہ پابندیوں، نفسیاتی حربوں اور تشہیراتی وسائل جیسے حربوں کو استعمال کر کے غیر منطقی مطالبات منوانے کی کوشش کرتے ہیں، لیکن ایران کے سلسلے میں یہ حقیقت ثابت ہو چکی ہے کہ اسے اس طرح کی چالوں سے غلط بات ماننے پر مجبور نہیں کیا جا سکتا۔ ایران نے واضح طور پر کہہ دیا ہے کہ اسے اپنے جوہری حقوق سے زیادہ کچھ نہیں چاہیے اور قانونی جوہری حقوق سے وہ کسی بھی صورت میں دستبردار ہونے والا نہیں ہے۔
یہاں جیسا کہ آپ نے ملاحظہ فرمایا کہ علماتی مذاکرات ختم ہو گئے اور ایران کے وفد کے سربراہ ڈاکٹر سعید جلیلی نے بھی کہا کہ مذاکرات مثبت اور مفید رہے، اور کیتھرین ایشٹن جو یورپی یونین کے خارجہ پالیسی کی شعبے کی سربراہ ہیں انہوں نے بھی یہ کہا کہ مذاکرات مفید رہے۔ البتہ انہوں نے یہ بھی کہا کہ دونوں فریقوں کے موقف میں فاصلہ ہے، لیکن جب تک یہ معاملہ حل نہیں ہو جاتا اس وقت تک ہم مذاکرات جاری رکھیں گے۔ تو ایک بات جو سمجھ میں آ رہی وہ یہ کہ مذاکرات جاری رکھنے پر یورپی یونین کی جو شعبہ خارجہ پالیسی کے سربراہ ہیں وہ بھی پرعزم ہیں اور ایران نے تو ہمیشہ مذاکرات کا خیر مقدم کیا ہے، لیکن اس درمیان وہ کیا وجوہات اور وہ کیا معاملات اور مسائل اور محرکات ہیں کہ نو دور کے مذاکرات اب تک ہو چکے ہیں، تین دور کے جنیوا میں، دو دور کے استنبول میں، ایک بغداد، ایک ماسکو اور دو آلماتی میں، لیکن ہر بار کہیں نہ کہیں مشکل آ کر رہ جاتی ہے۔ ظاہر ہے کہ ایران نے جیسا کہ بھی آپ نے ابھی ملاحظہ فرمایا ہے کہ اس سے زیادہ اور کچھ بھی نہیں مانگا یا کچھ بھی نہیں چاہا یا کچھ بھی چاہنے کی کوشش نہیں کی کہ اس کا جو اپنا حق ہے اسے تسلیم کیا جائے، اور ظاہر ہے کہ ایران کا جو حق ہے وہ اس پر عمل کر رہا ہے، لیکن مغربی ممالک اسے تسلیم کرنے کے لیے تیار نہیں۔ عمل اس معنی میں کر رہا ہے کہ ایران نے پہلے 3%، پھر 5%، اور اپنی ضرورت کے لیے تحقیقاتی ریئیکٹر کے لیے یا دواؤں کی تیاری کے لیے جو ایندھن درکار ہوتا ہے ایٹمی، اس کی تیاری کے لیے اس نے 20% تک یورینیم تیار کر لیا ہے، اور یہ وہ مسلمہ حق ہے جو این پی ٹی کے ایک رکن کو حاصل ہے۔ تو پھر ایران کے قانونی جائز اور مسلمہ حق کو تسلیم کیوں نہیں کیا جاتا مغرب کی طرف سے؟ یہی وہ سوال ہے جو ہم اس وقت پیش کر رہے ہیں اپنے لندن اسٹوڈیو میں موجود معزز مہمان اور عالم امور کے ماہر بیرسٹر طاہر واسی صاحب کی خدمت میں۔ طاہر واسی صاحب، السلام علیکم۔
علیکم السلام علی عباس۔
جی بیرسٹر صاحب، آپ کیا فرمائیں گے کہ وہ کیا وجوہات ہیں، کیا مشکلات ہیں کہ این پی ٹی میں مندرج صاف طور پر یہ کہا گیا ہے کہ جو بھی اس معاہدے کا رکن ہوگا اسے پرامن مقاصد کے لیے ایٹمی ٹیکنالوجی سے استفادے کا پورا پورا حق حاصل ہے؟ یہ صاف لفظوں میں کہا گیا اور ایران اس کا ممبر ہے، اس پر اس نے دستخط کر رکھے ہیں، تو پھر یہ کھلے عام اس این پی ٹی معاہدے کی خلاف ورزی مغرب اور امریکہ کی طرف سے کیوں کی جا رہی؟
شکریہ علی عباس۔ علی عباس، ایک بات تو میں آپ کے توسط سے اپنے تمام سننے والوں کو اور دیکھنے والوں کو یہ عرض کرنا چاہوں گا کہ اس بات کو سمجھ لینا چاہیے، اور آپ مجھے وقت دیجیے گا کہ میں اس بات کو پوری طرح بیان کر دوں۔
جی،
وہ یہ ہے کہ یہ قطعاً جو معاہدہ ہے، یہ جو مذاکرات ہیں، یہ اس بارے میں نہیں ہو رہے کہ ایران کے پاس ایٹمی ہتھیار کو روکا جائے، ایران کو جو ایٹمی ہتھیار حاصل کرنا چاہ رہا ہے، چونکہ آیت اللہ خامنائی کا فتویٰ ہے، اس سے پہلے امام کہہ چکے ہیں کہ ایران کسی صورت بھی ایٹمی ہتھیار حاصل نہیں کرے گا۔ یہ تمام 2003 سے دیکھ لیجئے، یہ 2013 میں ہم ہیں، جو کوشش ہو رہی ہے وہ اب خود بھی اس بات پہ کنونس ہیں کہ ایران ایٹمی ہتھیاروں کی طرف نہیں بڑھ رہا، لیکن یہ معاملہ اس کے بالکل برعکس ہے۔ وہ ایران سے وہ طاقت لینا چاہتے ہیں جس کی بنیاد پر ایران ایک انڈیپینڈنٹ، آزاد، خود مختار ملک بن کر ابھرے، اور یہ میسج دینا چاہتے ہیں تمام مسلم امہ کو خاص طور پر اور ان تمام ممالک کو جو ترقی پذیر ہیں کہ اگر آپ ہمارے ساتھ ہیں اور اگر آپ ہمارے ماتحت ہیں تو تب تو آپ ٹیکنالوجی کی طرف بڑھ سکتے ہیں، لیکن اگر آپ ہمارے ساتھ نہیں ہیں تو ہم بہانے بہانے سے آپ کو ترقی کی راہ سے ہٹانے کے 1000 طریقے رکھتے ہیں۔ یہ جتنے مطالبات ہو رہے ہیں، یہ جتنے مذاکرات ہو رہے ہیں، آپ دیکھ لیجئے کہ ان کا ایٹمی ہتھیاروں سے کوئی تعلق نہیں ہے، ان کا WMD سے کوئی تعلق نہیں ہے، یہ صرف اس لیے ہو رہا ہے کہ ایران پر وہ دباؤ ڈال کر سیاسی مقاصد کے لیے ایران کو استعمال کیا جائے اور اپنے سیاسی مقاصد کا جو ہے وہ حصول کیا جائے۔ آپ دیکھ لیجئے کہ ہمارے سامنے ہسٹری موجود ہے کہ بہت سارے مذاکرات میں علی عباس ایک مرتبہ بھی ایٹمی طاقت کے حصول پر پابندی کی بات نہیں ہوئی، کئی مرتبہ ٹیررزم کی بات ہوئی، کئی مرتبہ سپیس میں اختیارات کی بات ہوئی، کئی مرتبہ مارکیٹس میں ایران کے داخلے کی بات ہوئی، سینکشنز کی بات ہوئی، لیکن اس پر بہت کم بات ہوئی، اور اب یہ P5+1 کی جو میٹنگز ہیں ان میں 2-3 مرتبہ یہ بات ہوئی ہے کہ ایران کس حد تک یورینیم جو ہے افسردہ کر سکتا ہے اور انرچ کر سکتا ہے اور کس حد تک اس نے کیا ہے، لیکن اس سے ان کا مقصد قطن یہ نہیں ہے کہ وہ ایران کو روکنا چاہتے ہیں کہ وہ ایٹمی ہتھیار نہ بنائے۔ اس سے پوری دنیا کو یہ میسج دینا چاہتے ہیں کہ ترقی پذیر ممالک کو یہ حق حاصل نہیں ہے کہ وہ اپنے ہی ملک میں اپنے ملک کی بہتری کے لیے یورینیم کو افسردہ کریں۔ وہ اسرائیل کو یہ حق دینا چاہتے ہیں کہ وہ این پی ٹی کے معاہدے پر دستخط کیے بغیر بے شمار ایٹمی ہتھیار رکھے، امریکہ ایٹمی ہتھیار رکھے، ویسٹ حتمی ہتھیار رکھے، لیکن ترقی پذیر ممالک اپنی ضرورت کے لیے ایٹمی طاقت کو حاصل نہیں کر سکتے. تو یہ بنیادی طور پر مذاکرات اس لیے قطع نہیں ہیں، میں بہت کلیئر ہوں، اور نہ ان کا اب تک کوئی نتیجہ نکلا ہے، نہ اس کے بعد کوئی نتیجہ نکلنے والا ہے، حتیٰ کہ جیسا کہ جلیلی صاحب نے فرمایا کہ ایران کی اس بات کو ذہن نشین کر لینا چاہیے کہ ایران کو یہ حق اور اختیار حاصل ہے کہ وہ یورینیم کو افزردہ کرے اپنی ضرورت کے لیے، اور یہ جو اگریسو پالیسیز ہیں ایران کے خلاف ان کو ڈھیلا کیا جائے، اور ان کو سمجھا جائے کہ اس طرح سے ایران کو وہ تابع نہیں کر سکتے اور ایران سے اپنی مرضی کے مطالبات نہیں منوا سکتے.
جی بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں. بیسٹر صاحب چلتے ہیں کراچی، جہاں پر ٹیلی فون لائن پر موجود ہیں پاکستان کے بزرگ اور سینئر تجزیہ نگار پروفیسر شمیم اختر صاحب. السلام علیکم جناب.
السلام علیکم صاحب، کیسے مزاج ہیں؟
اللہ کا شکر ہے، نوازش. پروفیسر صاحب، ایک سادہ سا سوال ہے، ظاہر ہے کہ اس کا جواب آپ جیسے بزرگوں سے ہم پرمغز انداز میں چاہیں گے، کہ جب این پی ٹی میں دستخط کرنے والے ملکوں کو یہ حق دیا گیا ہے کہ پرامن مقاصد کے لیے وہ ایٹمی ٹیکنالوجی حاصل کر سکتے ہیں، دوا بنانے کے لیے، اپنی ضرورت کے لیے، توانائی کے لیے، بجلی کے لیے، ایران بھی اس کا ممبر ہے اور اس کو یہ حق حاصل ہے، تو پھر اس کا یہ حق تسلیم کیوں نہیں کیا جاتا؟
صحیح فرمایا، کیونکہ جوہری اسلحے کے عدم پھیلاؤ کا جو معاہدہ ہے اس کی شق 4 میں یہ واضح طور پہ لکھا گیا ہے کہ پرامن مقاصد کے لیے کوئی بھی ملک جوہری توانائی کا استعمال کر سکتا ہے. تو میں آپ سے بالکل متفق ہوں، انہوں نے ایران کے ساتھ بڑی زیادتی کی ہے اور جو پابندیاں عائد کی ہیں وہ بالکل این پی ٹی کے خلاف ہیں. اور دوسری بات میں عرض کروں کہ اسی معاہدے کی شق 6 یہ بھی بیان کیا گیا ہے کہ جوہری اور روایتی دونوں اسلحے کے خاتمے کے لیے جلد از جلد تمام ممالک جو ہیں وہ ایک کانفرنس کریں اور فیصلہ کریں کہ ان دو ہتھیاروں کو کس طرح سے مکمل طور پہ تلف یا ختم کیا جا سکتا ہے. تو بڑی طاقتیں، دیکھیے 1968 میں یہ معاہدہ ہوا تھا اور اتنا زمانہ گزر گیا، اب تک بڑی طاقتیں کیوں اجلاس نہیں کرتی روایتی اسلحے کی تخفیف اور جوہری اسلحے کے خاتمے کے لیے؟ تو گویا انہوں نے خود اپنی اجازت داری قائم کرنے کے لیے اس معاہدے کو رکھا ہوا ہے، جبکہ یہ خود ان دونوں شقوں کے خلاف ورزی کر رہی ہے.
جی بہت شکریہ، میں پھر حاضر ہوں گا آپ کی خدمت میں. چلتے ہیں دہلی اسٹوڈیو، جہاں پر موجود ہیں عالمی امور کے ماہر اور سینئر تجزیہ نگار جناب سورب کمار شاہی صاحب. شاہی صاحب آداب عرض ہے.
آداب عرض.
جی شاہی صاحب، جو علماتی میں مذاکرات ہوئے، ڈائلاگ ہوئے، یقیناً میں سمجھتا ہوں کہ ان پر آپ کی گہری نظر ہی ہوگی. اس سے پہلے جو 26 اور 27 فروری کو مذاکرات ہوئے تھے اور اب جو کل ختم ہوئے 5 اور 6 اپریل کو ہوئے مذاکرات، ان دونوں کے جو ماحول تھی، جو فضا تھی، جو وہاں کا بقول آپ کے واتاورن تھا، اس کے بارے میں کیا کہنا چاہیں گے، کیا فرق تھا؟
دیکھیں بڑا انٹرسٹنگ اس میں ایک اسپیکٹ ہے. اگر انوائرمنٹ کی بات کہیں تو جو وہاں پہ بات چیت کرنے کے لیے ان کے ڈپلومیٹس آئے ہوئے ہیں P5+1 کے، انکلوڈنگ جو یورپین یونین کے ڈپٹی ہیڈ ہیں وہ جو آئی ہوئی یہاں پہ مذاکرات کرنے کے لیے، وہاں پر ایک الگ قسم کا انوائرمنٹ ہے. اور وہیں ان کے اپنے ممالک جو ہیں، یا جرمنی میں کہہ لیں، امریکہ میں کہہ لیں، یا باقی کنٹریز میں کہہ لیں، وہاں جو ایک انوائرمنٹ ہے وہ بڑا ڈفرینٹ ہے. یہ بہت انٹرسٹنگ ہے، یعنی اس سے یہ پتہ چلتا ہے کہ کہیں نہ کہیں آپ کو اپنے لوگوں کا مینڈیٹ ہی نہیں ہے. اب میں آپ کو ایگزامپل دیتا ہوں. 2 دن پہلے وال اسٹریٹ جرنل میں ایک ایڈیٹوریل آتی ہے. اب میں آپ کو بتاؤں، وال اسٹریٹ جرنل کہنے کے لیے ایک انڈیپینڈنٹ رائٹ ونگ نیوز پیپر ہے، پر یہ مانا جاتا ہے، خاص کر ہم جرنلسٹ جو ہیں ہماری کمیونٹی میں یہ مانا جاتا ہے، کہ اگر امریکن کانگریس या अमेरिका की जो सिक्योरिटी सेटअप है वो कोई डिसीजन अपने लोगों को बताना चाहती है, पब्लिक को बताना चाहती है, तो जनरली वो डिसीजन वो वॉल स्ट्रीट जर्नल के थ्रू एडिटोरियल के जरिए वो उनको बताती है। तो यानी वॉल स्ट्रीट जर्नल में जो एडिटोरियल आता है वो कहीं ना कहीं एक रिफ्लेक्शन होता है, एक अक्स कह लें होता है उनके सिक्योरिटी एस्टेब्लिशमेंट का। बड़ा इंटरेस्टिंग एक दो दिन पहले उसमें एक एडिटोरियल आया जिसमें ये कहा गया कि जी ईरान ने तो डिसीजन लिया एनरिचमेंट करने का और कई सालों से वो एनरिचमेंट करते आ रहे हैं, और अभी जो एनरिचमेंट में स्लो डाउन हुआ है, जो ईरान ने थोड़ी स्लो डाउन की एनरिचमेंट में, वो इसलिए हुई है क्योंकि इसराइल के जो लीडर हैं बेंजामिन नेतन्याहू, उन्होंने एक जो रेडलाइन खींची है, ईरान उस रेडलाइन को क्रॉस नहीं करना चाहता। अब ये बड़ा इंटरेस्टिंग है, इसका अगर आप ये देखें, मतलब हंसी आती है, अगर आप इसको देखें इस तरह से, तो इसका ये मतलब हो गया कि जब ईरान ये डिसीजन लेता है कि वो कुछ वो एनरिचमेंट करेगा, फिर तो ये उसका डिसीजन होता है, लेकिन अगर वो ये डिसीजन लेता है कि अभी अब मैं इस लेवल्स के आगे एनरिचमेंट नहीं करूंगा, तो वो डिसीजन इसलिए होता है क्योंकि उस पर प्रेशर इसराइल का है। तो ये बड़ा इंटरेस्टिंग एक उन्होंने बनाने की कोशिश की, ये ताना बाना जो बुनते हैं किसी भी मजाकरात से पहले। पर जो इसके पीछे की बात है वो ये है कि इस तरह का एडिटोरियल, अगर आप इस तरह की संपादकीय एडिटोरियल लिखते हैं और वो भी अमेरिका के सबसे बड़े राइट विंग न्यूज़पेपर में, तो उसका क्या मकसद है, खासकर तब जब आप वो मुज़ाकरात से दो दिन पहले लिखते हैं। इसका मकसद ये है, आप देखें, एक बहुत इंटरेस्टिंग एस्पेक्ट डिप्लोमेसी में मानी जाती है कि लोगों को अगर इंफॉर्मेशन ना हो तो फिर उन्हें बहुत आसानी से बेवकूफ बनाया जा सकता है। तो जो ये पूरा डायलॉग, ये पूरा डिबेट ईरानी न्यूक्लियर प्रोग्राम के बारे में रहा है, इसमें डिबेट यही रहा है कि लोगों को कभी फैक्ट ना जानने दो, जबकि वो फैक्ट जानेंगे नहीं तो फिर आप कुछ भी करके उनको बहला फुसला सकते हैं। तो शायद यही मकसद रहता है जब इस तरह के एडिटोरियल आती है। इसके उलट जब अगर आप इनके स्टेटमेंट्स देखें, अगर आप जो इनके डिप्लोमैट्स आए हैं वो बड़े ऑप्टिमिस्टिक हैं, उनको ये लगता है कि जी हमें भी कुछ ग्राउंड सेट करना चाहिए और ईरान भी अपना कुछ ग्राउंड सेट करे, फिर हम लोगों के बीच जाके कहीं एक कॉमन एजेंडे की बात बने, कॉमन पॉइंट आए जिस पर मुज़ाकरात आगे बढ़ सकती है। मैं अगर एक साल पहले जाऊं, मैं मॉस्को की बात करूं 9 महीने पहले की, मैं उसके पहले बगदाद की बात करूं, तो कहीं ना कहीं एक बहुत बड़ा चेंज जो है वो वेस्ट के पॉलिसी में भी आया। उन्होंने देखा कि दबाव से प्रेशराइज करके सैंक्शंस डाल के आप इसको नहीं तोड़ सकते हैं रजीम को, तो उन्होंने ये कोशिश की क्यों ना अब निगोशिएट किया जाए। तो अब जो वो प्रपोजल दे रहे हैं उसमें कहीं ना कहीं थोड़ी नरमी जो है वो आपको दिखती नजर आ रही है। ये बात सईद जलील साहब ने भी कहा कि अभी भी काफ़ी डिफरेंस है दोनों की ओपिनियन में, लेकिन कहीं ना कहीं एक स्टेप फॉरवर्ड आपको दिख रहा है। तो ये बड़ा इंटरेस्टिंग है कि एक तरफ डिप्लोमैट्स जो हैं वो तो कह रहे हैं कि जी हम तो मुज़ाकरात करना चाहते हैं, जी बड़ा अच्छा माहौल है, हम आगे भी इसको ले जाना चाहते हैं, वहीं दूसरी तरफ ऐसा एडिटोरियल आप पब्लिश करते हैं जिसमें कहीं ना कहीं लोगों को आप बरगलाने की कोशिश करते हैं। एक बहुत इंटरेस्टिंग बात जो यहाँ लोग नहीं समझते, और खासकर अमेरिका में जो लोग नहीं समझते, वो ये है कि जब आप वेपन ग्रेड यूरेनियम की बात करते हैं, आजकल बार बार वेपन ग्रेड यूरेनियम की बात हो रही है, जो 90% एनरिच्ड 235 यूरेनियम जो होती है उसकी बात वो कहते हैं, ईरान ने 2000 पाउंड के आसपास उन्होंने 20% यूरेनियम एनरिच किया है। अब 20% यूरेनियम एनरिच करके उन्होंने, उनके पास जितना स्टॉकपाइल था उसमें से एक बड़ा साइजेबल हिस्सा उन्होंने न्यूक्लियर फ्यूल, जिसको हम लोग कहते हैं फ्यूल येलो केक टेक्निकल टर्म में, वो येलो केक में कन्वर्ट कर लिया है। अब कोई भी जो साइंस का स्टूडेंट होगा जिसने कि बेसिक भी साइंस पढ़ी होगी, उसे यह पता होगा कि जब आप 20% यूरेनियम को येलो केक में कन्वर्ट कर देते हैं तो वो प्रोसेस इरिवर्सिबल होता है। यानी रिवर्सिबल तो खैर हो सकता है, लेकिन वो इतना ज़्यादा इकोनॉमिकली मतलब आपको बेनिफिट नहीं देगा, इसीलिए वो एक तरह से इरिवर्सिबल प्रोसेस हो जाता है। यानी ईरान ने क्लियर सिग्नल दे दिया कि हमने 20% यूरेनियम एनरिच किया, लेकिन हमारा कोई मकसद बम बनाने का नहीं है, हम तो इसे येलो केक में तब्दील कर रहे हैं। जब ईरान ने ये क्लियर स्टेटमेंट दे दिया कि येलो केक में तब्दीली हो रही है, ये न्यूज़ पूरे अमेरिकन न्यूज़पेपर में या तो किसी अंदर के पन्नों में था, 7वें 8वें 10वें पन्नों पे, या कहीं था, ये कवरेज ही इसकी नहीं थी। तो यानी इससे अब क्यों नहीं थी कवरेज, क्योंकि फिर लोगों को पता चल जाता, अगर जिसने भी अमेरिका में साइंस पढ़ी होगी उसे अंदाजा हो जाएगा, अरे यार इससे तो ये बात बिल्कुल वाजह हो जाती है कि न्यूक्लियर बम बनाने की बात यहाँ हो ही नहीं रही है। तो ये कहीं ना कहीं इसको आप कह सकते हैं इंफॉर्मेशन को विडहेल्ड करने की जो ये पॉलिसी है वो इसमें देखी जा रही है। तो मैं ये कहूंगा कि बड़ी डाइकोटमी है इनके एनवायरनमेंट में, जहां डिप्लोमैट्स जो हैं वो तो कोशिश कर रहे हैं कि कुछ ना कुछ इसमें बात आगे बढ़े, सिक्योरिटी एस्टेब्लिशमेंट जो इन कंट्रीज की है वो कहीं ना कहीं नहीं चाहती है कि मुज़ाकरात जो है ये आगे बढ़े। तो ऐसे तो दुनिया भर में ये कहते रहते हैं कि ड्यूअलिटी ऑफ पावर है, पर ड्यूअलिटी ऑफ पावर अब मुझे वाशिंगटन में दिख रहा है, जहां की सिविलियन एडमिनिस्ट्रेशन और पेंटागन के बीच में एक कोई सामंजस्य मुझे बनता नहीं दिख रहा। इनके बिल्कुल अलग ओपिनियंस हैं और ये बिल्कुल दो धरों पे काम कर रही है।
बहुत शुक्रिया आपका जनाब बैरिस्टर वासी साहब। अभी आपने सौरभ कुमार शाही साहब की गुफ्तगू सुनी। जो मुज़ाकरात में अलमाती के जो अभी कल खत्म हुए, एक बात खुलकर सामने आई वो ये कि जब ईरान ने अपनी तजावीज़ उनके सामने पेश की जिनमें यह कहा गया कि एतमाद साजी के लिए दो तरफा कदम उठाया जाना चाहिए और इसके लिए सबसे पहले ज़रूरी है कि जो हमारा बुनियादी हक है, जो NPT में तस्लीम शुदा हक है, उसको तस्लीम किया जाए, तो एक सामने की बात और जब ईरान ने खुल के ये बात कही कि अगर आप एतमाद बहाल करना चाहते हैं तो पहले इसको तस्लीम करें, तो इस पर उनके नुमाइंदों ने कहा कि ठीक है ये तजावीज़ जो है NPT के दायरे में है, लेकिन इसके बाद भी हम अपने अपने दारुल हुकूमतों में, कैपिटल्स में जाएंगे, अपने अपने हुक्काम से, आला हुक्काम जो हैं उनसे मशवरा करेंगे। और यही बात खुद कैथरीन एस्टन ने भी कही कि हम 6 मुल्कों के वज़राए खारजा जो 5+1 हैं उनसे बात करेंगे, फिर आपको टेलीफोन पर बताएंगे और आइंदा की मुज़ाकरात की तारीख का ऐलान करेंगे। इतनी सामने की बात के लिए क्या ये जो नुमाइंदे आए हैं और 9 दौर के मुज़ाकरात कर चुके हैं उनके पास कोई अज़्म और ज़रूरी इरादा या वो तामुल अख्तियार नहीं?
जी हाँ, आपकी बिल्कुल ठीक निशानदेही है, उनके पास कामिल इख्तियार भी नहीं है और जैसा कि मैंने पहले अर्ज़ किया था वो इस मसले का हल नहीं चाहते, उनको इस बात का इल्म है। देखिए, ये जो मुतालबा इस दफ़ा जलीली साहब ने किया, क्या ये मुतालबा फरवरी के मुज़ाकरात में नहीं किया गया था? क्या ये मुतालबा मास्को के मुज़ाकरात में नहीं किया गया था? जब से ये 5+1 की या इससे पहले की जो EU+3 आपको याद होगा उस वक्त की जो मीटिंग्स थी, उस वक्त से ईरान का बहुत बुनियादी और जैसा कि आपने फरमाया बहुत सिंपल सा मुतालबा है कि ईरान के NPT के तहत जो हकूक हासिल हैं उन हकूक को तस्लीम किया जाए और ईरान को मौका दिया जाए कि उन हकूक को वो एक्सरसाइज कर सके। अब ये कोई ईरान का ऐसा अनोखा मुतालबा नहीं था कि इस मरतबा उन्होंने कर दिया, इससे पहले उनको मालूम नहीं था कि ईरान क्या कहता चला आ रहा है, अब वो वापस जाएंगे पूछ के आएंगे। और इसका तमाम मलबा ईरान पर डाल दिया जाता है कि ईरान डिलेइंग टैक्टिक्स इस्तेमाल कर रहा है, ईरान मुतालबात को किसी मंतकी नतीजे पर पहुंचने नहीं दे रहा। लेकिन जैसा कि अब आपकी मीडिया से और जो लोग पढ़ने वाले हैं वो जो बिटवीन द लाइन पढ़ सकते हैं, मैं देख रहा था किस तरह से गार्डियन ने इसको कवर किया, न्यूयॉर्क टाइम्स ने इसको कवर किया और वेस्ट के जो तमाम अखबारात हैं वो मुआहदे को ये मिक्स बैग कह रहे हैं या कह रहे हैं कि जनाब ईरान ने और डिले कर दिया। कोई इस बात को इतनी वजाहत के साथ से नहीं कह रहा जिस तरह से आप फरमा रहे हैं कि ईरान के दो बड़े बुनियादी से पुराने मुतालबात हैं। एक मुतालबा ये है कि आप हमारे जो हक बुनियादी हक है NPT 4 के तहत उसको तस्लीम करें और उसको तस्लीम करने के पाबंद हैं वो, चूंकि वो उन्हें इस पर दस्तखत करवाए हुए हैं और वो खुद इसको तस्लीम करते हैं। और दूसरी बात यह है कि आपका जो जारहाना रवैया है इसमें कमी करें। ये दो मुतालबात अगर पिछले 8 साल से ईरान मुस्तकिल कहता चला आ रहा है तो अब उसके बाद ये कहना कि हम वापस जाएंगे पूछ के आएंगे, ये इस बात की निशानदेही है कि उनके पास मैंडेट नहीं है और वो इस मसले का हल नहीं चाहते। वो सिर्फ ईरान से आकर हमारी खुशकिस्मती है कि ईरान की लीडरशिप और ईरान की जो हुकूमत है वो बहुत मैच्योर है और मगरबी हथकंडों को बहुत आसानी से समझती है और वो इन सवालात के पीछे जो असल सवालात हैं उनको भी समझती है। तो वो ये कोशिश करते हैं इन मुज़ाकरात के ज़रिए कि आएंगे और इनसे पूछेंगे कि और क्या काम हुआ और क्या काम हुआ, और शायद हम ज़्यादा मालूमात लेके ईरान की जो खुफिया चीज़ें हैं उन्हें हासिल करने की कोशिश करेंगे। इतनी मैच्योर लीडरशिप से जो ईरान की जो आज तक ईरान ने दिखाई है और जिस खूबसूरती से इन्होंने डिप्लोमेसी की है और अपनी बात पर कायम रहे हैं, इससे तमाम ترقی پذیر ممالک کو، چاہے وہ مسلمان ہیں چاہے وہ غیر مسلم ہیں، اس بات سے ان کو بہت تشفی ہوتی ہے اور ان کے اعتماد میں اضافہ ہوتا ہے کہ کس طرح سے جو ویسٹ ہے وہ مسلم ممالک کو اور ترقی پذیر ممالک کو بے وقوف بناتا ہے اور پھر میڈیا کو یوز کرتا ہے اور تمام بلیم ان حکومتوں پہ ڈال دیتا ہے۔ تو آپ کی بات بالکل بجا ہے کہ ان کے پاس نہ تو مینڈیٹ ہے چونکہ یہ مطالبات کو ختم نہیں کرنا چاہتے، اور نہ ہی ان کا ارادہ ہے کہ اس سلسلے کو ختم کیا جائے اور ایران کے اس حق کو تسلیم کیا جائے۔ وہ صرف ایران کو ترقی ہوتے ہوئے نہیں دیکھنا چاہتے، وہ مزید پابندیاں عائد کرنا چاہتے ہیں، اور جو عائد شدہ پابندیاں ہیں، اور جیسا کہ جلیلی صاحب نے کہا کہ ان کا کوئی ایران پر نقصان نہیں ہوا، ایران اسی طرح ماشاء اللہ ترقی کر رہا ہے اور ترقی کرتا رہے گا، اور ان پابندیوں سے انشاءاللہ ایران کا کچھ نہیں بگڑ سکتا۔
جی بہت شکریہ۔ پروفیسر شمیم اختر صاحب، ایران نے جو مطالبہ کیا ہے وہ یہ کہ اعتماد سازی کے لیے مغرب اور خاص طور پر امریکہ کی طرف سے اقدامات کیے جائیں، آپ کے خیال میں وہ کیا اقدامات ہیں اعتماد سازی کے لیے جو امریکہ کو کرنے چاہیے؟
پہلی بات تو یہ ہے کہ جو آئے دن امریکہ اور اسرائیل یہ دھمکی دیتے ہیں، صاحب ہم نے طاقت کے استعمال کا جو اختیار ہے وہ محفوظ رکھا ہے، اور جہاں تک مذاکرات اور سفارتی اور سیاسی حل کا تعلق ہے تو اس کے لیے کوئی مدت لامحدود نہیں ہے، لہٰذا ایران کو بہت جلد سر تسلیم خم کر دینا چاہیے، ہمارے مطالبے کو مان لینا چاہیے۔ تو یہ مذاکرات نہیں ہیں، یہ سفارتی زبان میں اسے الٹیمیٹم کہا جاتا ہے، اور الٹیمیٹم کا جواب یہی ہوتا ہے کہ کوئی بھی خوددار قوم جس کو اپنی آزادی اور اقدار اعلیٰ عزیز ہوتا ہے وہ اس قسم کے جارحانہ الٹیمیٹم کو مسترد کر کے اپنے موقف پہ ڈٹ جاتی ہے اور اپنے ملک کی حفاظت کے لیے ساری قوم کمر بستہ ہو جاتی ہے۔ تو گویا اعتماد سازی کا تو یہاں مسئلہ ہی نہیں ہے، یہاں دھمکی۔ اچھا میں عرض کروں کہ سلامتی اقوام متحدہ کی جو قرارداد ہے اس کی شق 33 میں یہ ہے کہ دھمکی اور طاقت استعمال کی صورت میں جب امن عمان خطرے میں آ جائے تو یہ مسئلہ ایسا ہے جو سلامتی کاؤنسل کو اس کا نوٹس لینا چاہیے، اور سلامتی کاؤنسل پر یقین کو ہدایت کر سکتی ہے کہ وہ مذاکرات کے ذریعے سے یا کسی کے تبسط کے ذریعے سے یا ثالثی کے ذریعے مسئلے کو حل کریں۔ ساتھ ہی اقوام متحدہ کے منشور کی صرف 2, 3, اور 4 میں ریاستوں کو منع کیا گیا ہے کہ وہ کسی ریاست کے خلاف طاقت کے استعمال سے گریز کریں، کیونکہ اس سے عالمی امن خطرے میں پڑ جاتا ہے، گویا ممنوع ہے طاقت کا استعمال۔ اور یہاں مسلسل امریکہ اور اسرائیل طاقت کے استعمال کی دھمکی دے رہے ہیں، اور جب ایران یہ کہتا ہے کہ ہم جوابی کاروائی کریں گے تو اپنی دھمکیوں کا ذکر نہیں کرتے بلکہ ایران کی دھمکیوں کا ذکر کرتے ہیں، جو کہ محض ایک دفاعی اقدام ہے جو ہر ریاست کو بین الاقوامی قانون کے تحت اس کا حق حاصل ہے۔ تو اعتماد سازی کی بات ہی نہیں ہو رہی ہے، اور اگر اعتماد سازی کی بات ہو تو امریکہ کو چاہیے کہ شق 4 کے تحت اس بات کا اعلان کرے کہ ایران کو حق حاصل ہے جوہری توانائی کے پرامن استعمال کا۔ اچھا اس سلسلے میں ایک بات اور کر دوں،
جی
میں اس کے سائنسی اور فزکس کے پہلو کو تو نہیں جانتا، لیکن میں نے ایک جریدہ پڑھا ہے، دیکھا ہے، جو ہیروشیما پیس انسٹیٹیوٹ کی جانب سے جاپان سے شائع ہوتا ہے، اور یہ گویا ادارہ ہے ہیروشیما پیس انسٹیٹیوٹ، اور یہ ایک باقاعدہ ایک جریدہ نکالتا ہے جس کا عنوان ہے ہیروشیما ریسرچ نیوز، تاکہ اس کی جلد 15 اور نمبر 2012 میں جو میں نے دیکھا جریدے کو، تو اس میں ایک بڑی چونکا دینے والی خبر دیکھی جو مجھے نہیں معلوم تھی، آپ کو ضرور معلوم ہوگی اس کی، لیکن میں نے اس کو پہلے مرتبہ دیکھا۔ اس میں لکھا ہوا تھا کہ جاپان کے پاس ریئیکٹر ہے اور وہ یورینیم کو افزودہ کر کے پلوٹونیم بناتا ہے، اور اس کے پاس 45 ٹن پلوٹونیم ہے، جس جو ناگاساکی میں جو بم استعمال کیا تھا امریکہ نے اس جیسے 5,000 بم بنا سکتا ہے۔ اس پر جنوبی کوریا نے امریکہ سے اعتراض کیا ہے کہ یہی سہولت جنوبی کوریا کو بھی دینا چاہیے کہ وہ یورینیم کو افزودہ کرے۔ تو کہوں صاحب جاپان اگر افزودہ کر سکتا ہے اور 45 ٹن प्लूटोनियम बना सकता है जिससे कि वो बआसानी 5,000 एटम को बना सकता है। तो ईरान तो जैसा कि अभी हमारे हिंदुस्तान के एक दोस्त ने फरमाया, बहुत सही फरमाया, उन्होंने बड़ी दलायल दी कि साहब जब उसने केक में तब्दील कर दिया है तो सवाल ही नहीं पैदा होता जो हरी बम बनाने का। इसका जिक्र नहीं करता मगरबी मीडिया और न ही तीसरी दुनिया के मकबूजा मीडिया करते हैं, और इस लिहाज से वो बड़ा जुर्म करते हैं कि वो अमरीका की अहानत करते हैं उसके प्रोपेगेंडे में, और वो ऐसी तस्वीर पेश करते हैं कि गोया ईरान बम बना खुला हुआ है। और मुझे अफसोस होता है कि भारत की हुकूमत ने जब ईरान से गैस पाइपलाइन का मुआहदा जो था उससे बाहर निकला तो उसने IAEA के इजलास में ईरान के खिलाफ उसने वोट दिया। भारत की हुकूमत का अपना मौकफ है, मैं इसे बिल्कुल गलत समझता हूँ। तो इतना साजिश के नाम यहाँ बात ही नहीं हो रही
जी। बहुत शुक्रिया आपका। सौरभ कुमार साहब, अभी आपने यकीनन खबरों में सुना होगा पिछले चंद हफ्तों और महीनों के दौरान कि अमेरिका की तरफ से बार बार ईरान से बराह रास्त बातचीत की जो है वो ख्वाहिश का इजहार किया जा रहा था। ओबामा से लेकर नए जो वजीर खारजा हैं जॉन केरी तक, सब ने कहा, जॉन केरी ने तो यहाँ तक कहा है कि हमने तहैया कर रखा है, तय कर रखा है कि ईरान के साथ ताल्लुकात को बेहतर बना के रहेंगे। जब इस तरह की बातें होती हैं कि ईरान से हम बराह रास्त मुज़ाकरात करना चाहते हैं और ईरान से बराह रास्त ताल्लुकात को बेहतर करना चाहते हैं, तो क्या आलमाती मुज़ाकरात बेहतरीन मौका नहीं थे कि अमेरिका अपनी सच्चाई को साबित करता और अपनी नेक नियति को साबित करता? फिर क्यों उसने मुश्किलात और रुकावटें खड़ी की मुज़ाकरात में, और ईरान के हक़ को तस्लीम ना करने की राह में उसने क्यों जो है वो अपना सब कुछ दांव पर लगा दिया? क्या कहना चाहेंगे कि वो उनका जो है वो असल मौकिफ था जो कह रहे थे कि हम ईरान के साथ मुज़ाकरात करना चाहते हैं, या ये असल उनका चेहरा है?
देखें, जैसा मैंने पहले कहा कि एक बहुत बड़ी डाइकोटमी जो है वो अमेरिकन एडमिनिस्ट्रेशन में दिख रही है, कम से कम पिछले 15-20 सालों से तो जरूरी दिख रही है, वो ये कि जो एक चीज़ इसकी सिविलियन एडमिनिस्ट्रेशन कहती है और एक पेंटागन, एक पावर स्ट्रक्चर अब कह लें जहां पर कि एक अलग किस्म की डिसीजन होती है। अब फर्क ये है कि पुराने जमाने में जब ऐसे अमेरिकी राष्ट्रपति होते थे जिनका बड़ा अख्तियार होता था इन सारे पेंटागन पे या कांग्रेस पे बहुत अख्तियार होता था, उस जमाने में तो वो ओवर रूल कर सकते थे, लेकिन अगर वो ओवर रूल नहीं कर पाते इनके आइडियाज को तो फिर क्या हो सकता है? तो वो बड़ा इंटरेस्टिंग एक आप देखें, आप इसको ट्रिनिटी की तरह देख लें कि एक तरफ एक सिविलियन एग्जीक्यूटिव स्ट्रक्चर है जिसके अंदर प्रेसिडेंट, सेक्रेटरी ऑफ डिफेंस, सेक्रेटरी ऑफ फॉरेन सेक्रेटरी, ये तीन आदमी आते हैं। वहीं दूसरी तरफ आप स्ट्रक्चर देख लें कि जिसके अंतर्गत आपका पेंटागन आता है, और एक तीसरा स्ट्रक्चर देख लें जिसके अंतर्गत आपकी आती है कांग्रेस। तो यानी एक तीन स्ट्रक्चर है। अब यानी इन तीन स्ट्रक्चर, ये तीनों स्ट्रक्चर जब तक इनका आपस में एक कहते हैं एग्जैक्टी के तहत ये डिसीजन नहीं लेंगे तो इम्प्रूवमेंट की जो बात कर रहे हैं रिलेशन की, ये नहीं हो सकती है। तो इसको मैं जरा ऑप्टिमिस्ट आदमी हूं तो मैं ये नहीं कहूंगा कि ये लिप सर्विस सिर्फ है, लेकिन ओबामा अगर चाहते भी हैं कि ये इम्प्रूव हो तो क्या पेंटागन चाहता है? मैं बड़ा इंटरेस्टिंग सा चीज़ आपको बता दूं, अभी पिछले हफ्ते आपने देखा होगा ये जो नॉर्थ कोरिया और ये साउथ कोरिया के दरमियान जो ये पूरी रेटरिक चल रही है, धमकी भरे चीज़ें बोली जा रही दूसरे के अगेंस्ट में, बड़ा इंटरेस्टिंग। मैं एक कोरियन जर्नलिस्ट से बात कर रहा था, अपने दोस्त से, साउथ कोरियन जर्नलिस्ट से बात कर रहा था, उसने बड़ी अच्छी बात कही, बोली इसमें सबसे बड़ा फायदा अभी किसी को है तो अमेरिका के मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स को है। मैंने कहा क्यों? कहा आप देखें, अगर नॉर्थ कोरिया ये कहता है कि जी मैं आपको न्यूक कर दूंगा साउथ कोरिया को, तो साउथ कोरिया के पास क्या उपाय है? उसके पास तो एटमी हथियार नहीं है, तो वो क्या करेगा? वो ज्यादा से ज्यादा कन्वेंशनल वेपन खरीदेगा। किससे खरीदेगा? अमेरिका से खरीदेगा। फायदा किसको है? अमेरिकन मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स को फायदा है, जिनके बजट को कम कर दिया गया पिछले दो बजटों में, लगातार उसमें कमी आ रही है, तो वो हाथ पांव मार रहे हैं कि कहीं ना कहीं कोई नया ऐसा सोर्स मिले रेवेन्यू का जहां पर से वो रेवेन्यू ड्रॉ कर सकें। तो नॉर्थ कोरिया धमकी देता है साउथ कोरिया को, ये रेटरिक है, आपको भी पता है नॉर्थ कोरिया बोलता रहता है, कभी वो करता नहीं, लेकिन उस रेटरिक को अमेरिका ने ज्यादा उछाला। क्यों? क्योंकि साउथ कोरिया इतना डर जाए कि वो $4 बिलियन का इमीडिएट डिमांड कर दे हथियारों की। अब वो $4 बिलियन का फायदा जो है वो अमेरिकन मिलिट्री कंपनी जो है, मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स है, उसको होता है। اب اس کو جکسٹاپوز کریں سچویشن کو ایران کے کیس میں، کہ اگر ایسا فرض کریں کہ اگر ایسا ہو جائے کہ ایران اور امریکہ کے درمیان حالات کو سدھریں، تو اس میں سب سے بڑا نقصان کس کو ہے؟ اس میں سب سے بڑا نقصان پینٹاگن اور ملٹری انڈسٹریل کمپلیکس کو ہے. تو کہیں نہ کہیں یہ کہنے کے لیے لوگوں کو لگتا ہے کہ وہ ایک اسٹرکچر ہے. امریکہ میں بھی کئی پاور اسٹرکچر ہیں جو آپس میں ایک دوسرے کے خلاف کام کرتے رہتے ہیں. تو میں یہ نہیں کہتا کہ دل سے بڑے صاف ہیں کیری صاحب یا چک ہیگل جو ہے وہ، چک ہیگل تو خیر ایک ریکارڈ رہا ہے، وہ تو ہمیشہ پرو ایران بولتے رہے ہیں، لیکن کیری یا میں اوباما کے بارے میں یہ نہیں کہہ سکتا. لیکن میرا یہ کہنا ہے کہ اگر چک ہیگل یہ چاہیں گے بھی کہ ہمارے مذاکرات اچھے ہوں، تو پینٹاگن، وہ تو پینٹاگن کے ہیڈ ہیں، لیکن پینٹاگن کے جو نیچے کے لیول کے آفیسرز ہیں ان کے بھی تو اپنے انٹرسٹ ہیں، جو آرمی ہے اس کی بھی اپنی انٹرسٹ ہے، کانگریس کا اپنا انٹرسٹ ہے وہاں پہ. تو کیا یہ جو باڈیز ہیں کیا یہ چاہیں گے کہ ان کے بیچ جو ہے وہ ریلیشن میں امپروومنٹ ہو؟ یہ کبھی نہیں چاہیں گے. تو میں اسی لیے کہتا ہوں، بڑا اچھا انہوں نے جب یہ کہا کہ آپ نے بھی فرمایا کہ یہ واپس کیوں جاتے ہیں اپنے کیپٹل سٹی پوچھنے کے لیے. واپس اس لیے جاتے ہیں اپنے کیپٹل سٹی پوچھنے کے لیے کیونکہ بنا پوچھے ایک لائن نہیں بول سکتے. اگر انہوں نے یہ کہہ دیا کہ چلو بھائی تم نے تو، اب جیسے سعید جلیلی صاحب جاتے ہیں تو ایک منیمم لیول آف کانفیڈنس ان میں بسٹو کرتے ہیں رہبر، وہ بولتے ہیں کہ ہاں یہ تم یہ کنسیشنز دے سکتے ہو تمہاری طرف سے. ایسا کوئی بھی کانفیڈنس ان کے ریپرزینٹیٹیوز کو ان کے ایگزیکٹو کی طرف سے نہیں ملتا ہے. تو یہ جب آتے ہیں تو اب جلیل صاحب نے کہہ دیا کہ جی ہم یہ کر رہے ہیں، اب بتائیں اس کے بدلے آپ کیا کریں گے؟ تو جلیل صاحب نے تو کہہ دیا، ان کے پاس رائٹس تھے، لیکن ان کے پاس کیا رائٹ ہے؟ کیا ایسٹن کے پاس یہ رائٹ ہے کہ وہ واشنگٹن سے پوچھے بنا یہ ایک چھوٹا سا ڈیسیجن لے لے، یہ کہہ دے کہ جی ہم لاسٹ راؤنڈ جو سینکشن وہ ہٹا دیتے ہیں؟ چلے پورا سینکشن کی بات میں کرتا نہیں، لاسٹ راؤنڈ جو سینکشن ہے کیا وہ ہٹا سکتی ہیں؟ نہیں ہٹا سکتی ہیں. تو ان کے پاس تو یہ رائٹس ہی نہیں ہوتے. ان کو تو آپ جب آپ بات کریں گے جو اس کے میٹنگ کے اندر ہوتے ہیں، یہ تو ہر دو دو منٹ پہ کال کرتے رہتے ہیں اپنے کیپٹل سٹیز میں. جلیل صاحب نے مجھے کسی نے بتایا کہ پرانے ایک مذاکرات میں جلیل صاحب نے اس پہ بہت تنج بھی کیا کہ یار تم ہر دو منٹ میں کال کرتے ہو، کچھ اپنا بھی بول دو، کیا بولنا چاہتے ہو. تو یہاں تو رائٹ سے ان کے پاس کچھ ہے ہی نہیں، ان کو تو ہر چیز پوچھنا پڑ رہا ہے کیونکہ ایگزیکٹو دیکھنے میں تو ایک پورا سٹرکچر، ایک کنٹری ہے، یہ ویسٹرن ڈیموکریسی ہے، پیپل کے ریپرزنٹیشن ہے اور یہ ہے تمام چیزیں ہیں، یہ تو کہتے ہیں، لیکن وہاں پر بھی پاور باڈیز ہیں، یار کہہ سکتے ہیں پاور سینٹر ہیں، ڈفرینٹ پاور سینٹر، تو ان کو سب پاور سینٹر سے پوچھنا پڑتا ہے. تو یہ میرا ماننا ہے کہ جب تک کہ انٹرسٹ ان سارے پاور سینٹرز کا سیم نہیں ہوتا، تب تک اگر ایگزیکٹو چاہے گا بھی، اگر چک ہیگل اپنے پرسنلی، وہ بہت ایران کے کو خوش دیکھنا چاہتے ہوں، بڑے اچھے دوست ہوں، تو پرسنلی اگر وہ کرنا چاہیں گے تب بھی وہ نہیں کر پائیں گے. اس میں کہیں نہ کہیں کانگریس کو اور پینٹاگن کو ساتھ لے چلنے کی ضرورت ہے، اور وہ اوباما کے پاس اتنا پولیٹیکل کیپٹل نہیں ہے، پریزیڈنٹ اوباما کے پاس، کہ وہ اس پولیٹیکل کیپٹل کو انویسٹ کر سکیں اس میں. تو یہ کہیں نہ کہیں تبھی بات آگے بڑھ سکتی ہے جب ان کو اپنے اوپر خطرہ لگے، جب پینٹاگن کو یہ لگنے لگے کہ ان کی سیکورٹی خطرے میں، جب کانگریس کو یہ لگنے لگے کہ وہ کہیں نہ کہیں پبلک کے اندر جو ہے اس کی ریلیونس ختم ہوتی جا رہی ہے، تبھی جا کے وہ آن دا لائن یا آن دا بورڈ جس کو کہتے ہیں وہ آئیں گے، ایسے نہیں آنے والے.
جی بہت شکریہ بیسٹر واسی صاحب. بہت سے مبصرین کا یہ کہنا ہے کہ ظاہر ہے کہ امریکہ کی مخاصمانہ پالیسیاں جو ایران کے تعلق سے ہیں وہ سب پر واضح ہیں، لیکن بہت سے مبصرین، خاص طور پر مغربی میں بات کر رہا ہوں، کہ وہ جو بہت ہی اونچا اڑ کے سوچنے کی کوشش کرتے ہیں، کہنا ہے کہ اگر امریکہ چاہتا بھی ہے کہ کہیں کہیں مذاکرات کامیاب ہو جائیں یا کہیں نہ کہیں سے ایران کے حق کو وہ تسلیم کر لے، یوں تو تسلیم شدہ ہی ہے جب این پی ٹی میں تسلیم اس کا حق ہے تو، لیکن اسرائیل اس کو ایسا نہیں کرنے دیتا، امریکہ کو اور بعض مغربی ملکوں کو. یہ بہت سے مبصرین کا کہنا ہے، آپ اس پر کیا تبصرہ کرنا چاہیں گے؟
جی ہاں، شکریہ. یہی بات بہت اچھے اور بڑے بڑے پڑھے لکھے انداز سے شاہی صاحب فرما رہے تھے، لیکن اس میں اسی بات کی کمی تھی جس کا آپ نے اشارہ کیا. بنیادی طور پر اس بات کو ہم تمام لوگ جو مغرب میں رہتے ہیں اور اخبارات سے متعلق ہیں، وہ اس کو سمجھتے ہیں کہ امریکہ میں یقیناً اس طرح کے پاور سینٹرز ہیں جس طرح کے شاہی سے فرما رہے تھے، لیکن وہاں پر ایک ایسا طبقہ موجود ہے جو امریکہ کی بھلائی چاہتا ہے، جو امریکہ کی ترقی چاہتا ہے، اور چاہتا ہے کہ امریکہ اور ایران، نہ صرف ایران بلکہ امریکہ کے اور بھی بہت سارے ممالک کے ساتھ جو ہے دوستی ہو، اور خاص طور پر ایران کے ساتھ اس لیے کہ بڑا پرانا تاریخی تعلق ہے اور ایک دوسرے سے بہت اچھا ٹریڈ ہو سکتا ہے. لیکن اس کی بنیادی مخالفت وہ جو طبقہ کرتا ہے وہ ہے صہیونی انٹرسٹ. اب امریکن عوام بھی اس بات کو سمجھتے ہیں کہ اسرائیل جو ہے وہ دوست سے زیادہ امریکہ کی ذمہ داری بن چکا ہے، और इस जिम्मेदारी को निभाते हुए जब अमेरिकी गवर्नमेंट बैलेंस करती है अमेरिकी अवाम के मफादात को और इसराइली हकूमत के मफादात को, तो बदकिस्मती है अमेरिकी अवाम की कि हमेशा अमेरिकी हकूमत का फैसला अमेरिकी अवाम की निस्बत इसराइली हकूमत के हक में आया है और इसका नुकसान हमेशा अमेरिकी अवाम को उठाना पड़ा है। और वो वक्त दूर नहीं है, अब बहुत समझ आ रही है। आप देखते हैं कि बहुत शदीद मुतालबात वहाँ पे हो रहे हैं, बहुत एहतजाज अमेरिका में हो रहा है कि इस रिस्पॉन्सिबिलिटी से जान छुड़वाई जाए और अमेरिका को अपने लोग, इतनी बड़ी गुर्बत वहाँ पे है, इकोनॉमिक डिप्रेशन है और इस तमाम की जिम्मेदारी और बहुत हद तक इसराइल पर जाती है जिसको बहुत ज़्यादा खुली इमदाद दी जा रही है और इसराइली मफादात के लिए अमेरिका को बिला दरेख पैसा खर्च करना पड़ता है, इसराइल के एक एक दोस्त के ऊपर अमेरिका को अपना खर्चा करना पड़ता है। तो जब भी ईरान से मुज़ाकरात होते हैं और अमेरिका अपने आवाम की राय को रिफ्लेक्ट करता है अपनी पॉलिसी में, तो वो यही कहता है कि हम ईरान से मुज़ाकरात करना चाहते हैं, हम ईरान से बात करना चाहते हैं और हम ईरान से अच्छे ताल्लुकात पैदा करना चाहते हैं। लेकिन जो ही वो सहूनी लॉबी जो अमेरिका को, जिसने अपनी लपेट में ले रखा है, वो फिर अमेरिकी हुकूमत पर दबाव डालती है और बदकिस्मती से फैसला अमेरिकी मफादात की बजाय इसराइली मफादात की तरफ झुककर किया जाता है और जिसका नुकसान ये होता है कि वो तमाम रेटरिक और वो तमाम क्लेम्स जो अमेरिकी हुकूमत करती है ईरान से अच्छे ताल्लुकात के, वो इसराइली मफादात के जो है शिकार हो जाते हैं। तो ये बड़ी बदकिस्मती है, ये आपकी ठीक निशानदेही है और इस बात की कमी थी, अच्छा हुआ आपने कहा। और उसकी बुनियादी वजह यही है कि यहूदी जो हैं वो कभी यही नहीं चाहते कि ईरान और अमेरिका के ताल्लुकात अच्छे हों।
जी बहुत शुक्रिया प्रोफेसर शमीम अख्तर साहब। गालिबन ये आखिरी सवाल होगा इस प्रोग्राम का आपसे, चूँकि वक्त हमारा ख़त्म हो जाता है। कल जब सईद जलीली साहब प्रेस कॉन्फ्रेंस कर रहे थे तो वहाँ भी एक मसला उठा और मगरबी मीडिया ने भी ये मसले को उठाया और शायद जो लोग मुज़ाकरात करे तो उनके जहन में ये बात हो। कहा यह जा रहा है कि जो ये आइंदा के लिए बात टाली गई और ये कहा गया है कि हम अपने कैपिटल सिटी में जाकर इस सवाल का जवाब उनसे तलाश करेंगे और उनसे जान लेंगे, फिर हम इस पर कोई बात कर सकेंगे। तो ये सिर्फ इसलिए जाहिर किए, तो एक पुराना मुतालबा है, कोई नया मुतालबा था नहीं। टाला इसलिए गया है कि ईरान में जून में इंतखाबात होने वाले हैं, सदारती इंतखाबात, और शायद मगरिब को इस बात की खुशफहमी हो कि आइंदा कोई नया सदर आ जाए तो ईरान अपने मुतालबात से किसी हद तक पीछे हट जाए और कुछ उसके अंदर नरमी पैदा हो जाए। एटमी मामला इस वक्त ईरान की इस्तकामत, पायमर्दी और सबात कदम की अलामत बन चुका है। क्या सदर के तब्दील होने से मौकफ में तब्दीली आ सकती है?
हरगिज़ नहीं, और न सिर्फ ईरान बल्कि देखिए कोई भी कौम, खा वो अमरीका की कितनी ही ताबे क्यों ना हो, जबकि ईरान तो एक आज़ाद रियासत है, एक अरदा ऐसा आ जाता है कि अमरीका की पिट्ठू रियासत भी अमरीका के खिलाफ एक अटल मौकफ अख्तियार कर देती है। मिसाल के तौर पर मैं पाकिस्तान की बात करता हूँ। देखिए अमरीका ने पाकिस्तान पे मुतअद्दिद पाबंदियाँ एक बाद धीरे इस वजह से लगाई कि पाकिस्तान खुफिया तौर पर जौहरी बम बना रहा था, लेकिन इन पाबंदियों के बावजूद पाकिस्तान में अदम इस्तेकाम रहा, पाकिस्तान में कमजोर हुकूमतें आती रहीं, पाकिस्तान में शख्सी हुकूमत भी आती रही जो अमरीका के सामने से तस्लीम खम किया करती थी। लेकिन देखिए जौहरी मसले पे पाकिस्तान की किसी हुकूमत ने अमरीका की बात नहीं तस्लीम की बल्कि उसे मुस्तरद कर दिया। तो ईरान तो एक आज़ाद रियासत है, वो अपने फैसले खुद करता है, लाख वहाँ तब्दीलियाँ आ जाएँ, सियासी तब्दीलियाँ आ जाएँ, मगर मैं नहीं समझता कि इस मसले पे ईरान पाए सबात में कोई लफ्जिश आएगी, क्योंकि पूरी कौम एक शीशा पिलाई हुई दीवार की तरह से खड़ी है और अपने इख्तियार आला के तहफ्फुज के लिए और ईरान के इस हक के लिए कि वो जौहरी तवानाई को पूरे मकासद के लिए हासिल कर सके, इस पर सारी कौम एक छू है, मुत्तहिद है और मुत्तफिक है।
बहुत शुक्रिया आपका। नाज़रीन आपने हमारे मौजूद मेहमानों की गुफ्तगू को मुलाहिज़ा फरमाई, हम अपने तीनों मौजूद मेहमानों से इजाज़त चाहेंगे, उनके शुक्रगुजार हैं और आपसे भी, लेकिन चलते चलते कह दें कि जैसा कि ईरान की टीम के सरपरस्त और जो ईरान की आला कौमी सलामती कौंसिल के सिक्रेटरी सईद जलीली साहब हैं, उन्होंने अलमाती मुज़ाकरात के बाद वाज़ह लफ्ज़ों में कहा कि अगर मगरिब हकीकी मानों में चाहता है कि मुज़ाकरात में किसी हद तक पेशरफ्त हो तो उसे ईरान के एटमी हक को तस्लीम करना होगा اور این پی ٹی کے اصول کی بنیاد پر مذاکرات کو آگے بڑھانا ہوگا، یہ ہمارا کم سے کم مطالبہ ہے، اور اس بنیاد پر مذاکرات کو آگے بڑھانے کی ضرورت ہے۔ تو ظاہر ہے کہ یہ بنیادی مطالبہ ہے کہ جس سے ایران سر منہ بھی پیچھے نہیں ہٹے گا۔ اگلے پروگرام تک کے لیے مجھے علی عباس رضوی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ۔